والكتاب والنبيين وآتى المال على حبه ذوي القربى واليتامى والمساكين وابن السبيل والسائلين وفي الرقاب وأقام الصلاة وآتى الزكاة والموفون بعهدهم إذا عاهدوا والصابرين في البأساء والضراء وحين البأس أولئك الذين صدقوا وأولئك هم المتقون صدق الله العظيم. سورة البقرة آية 177 ترجمہ ہے، نیکی یہ نہیں ہے کہ تم نے اپنے چہرے مشرق کی طرف کر لیے یا مغرب کی طرف، بلکہ نیکی یہ ہے کہ آدمی اللہ اور یوم آخر اور اس کے فرشتوں، کتابوں اور نبیوں کو دل سے مانے اور اللہ کی محبت میں اپنا دل پسند مال قرابت داروں پر، یتیموں پر، مساکین پر، مسافروں پر، مدد کے لیے ہاتھ پھیلانے والوں اور غلاموں کی رہائی پر خرچ کرے اور نماز قائم کرے اور زکوٰۃ دیں. نیک وہ لوگ ہیں کہ جب عہد کریں تو اسے وفا کریں اور تنگی و مصیبت کے وقت میں اور حق و باطل کی جنگ میں صبر کریں. یہی لوگ سچے ہیں اور یہی لوگ متقی ہیں. تو یہ سچے اور متقی جو کہ ہم سب کو ہی ہونا چاہیے، اس پر گفتگو جاری ہے. اور یہ بات کہ اللہ تعالیٰ نے یہاں ہمیں بتا دیا ہے کہ کیسے لوگ ہوتے ہیں یہ جو اللہ تعالیٰ کو پسند ہیں اور ان کے اندر کیا خصوصیات ہیں. تو ظاہرداری کے تقاضوں کو پیچھے رکھتے ہوئے حقیقی ایمان کی بات کی گئی ہے اور اصل جوہر جو مطلوب ہے اس کو سامنے رکھنے کی بات کی گئی ہے. تو سب سے پہلے ایمان کی بات ہوئی ہے کہ ایمان ہی بنیاد ہے. ایمان کے بغیر نیکی کا سفر شروع ہی نہیں ہو سکتا. جس منزل کی طرف آدمی جانا چاہتا ہے یا اسے جانا چاہیے، یعنی آخرت میں اللہ کی رضا اور اس کی جنت اور دنیا میں ایک بہترین شخصیت کی تعمیر، جو ہر اعتبار سے اپنی ذات کے لیے بھی مفید ہے اور دوسروں کے لیے بھی، اس کے لیے سب سے پہلی بات یہ کہ وہ اپنے رب کو پہچانتا ہو، اللہ پر ایمان، اور اللہ پر ایمان کے ساتھ مزید جو ایمانیات اور بتا دیے گئے اس کے ایمان کا نتیجہ ہے، آخرت، رسالت، فرشتے، کتاب، یہ سب چیزیں. اور اس میں اللہ تعالیٰ نے بتایا کہ یہ کام پہلا، اس پر ہم نے بات کی ہے. اس کے بعد دوسری بات یہ بتائی ہے کہ اس ایمان کا مظہر کیا ہو. ایمان کا کوئی نتیجہ بھی سامنے آنا چاہیے. ایمان ہے بس ایک ایمان والا اور ایک غیر ایمان، ایسے پاس ایمان نہیں ہے، غیر مسلم ہے، دونوں کے درمیان فرق کیا ہے، یہ فرق بھی سامنے آنا چاہیے. اللہ تعالیٰ نے جو ایمان کی، اسلام کی تفصیلات بتائی ہیں وہ سامنے رہنی چاہیے. خلاصہ اللہ نے جو بیان کیا ہے اسلام کا اور بندے سے جو چیز درکار ہے اسے اس طرح بھی بیان کیا دو لفظوں میں، ان اللہ اشترى من المؤمنین انفسهم و اموالهم بان لهم الجنہ، سورہ توبہ کی آیت 111 ہے، کہ بے شک اللہ نے اہل ایمان سے ان کے مال اور ان کی جان، ان کے انفسہم و اموالہم، ان کی جان اور ان کے مال جنت کے بدلے خرید لیے. تو گویا یہ سودا جو ہے جو اللہ تعالیٰ کے ساتھ بندے نے کیا ہے اس میں مال بھی شامل ہے اور جان بھی شامل ہے. مال ظاہر ہے ان وسائل کا نام ہے جو اللہ تعالیٰ نے زندگی بسر کرنے کے لیے دنیا میں انسان کو عطا کیے. ایک تو اس کی ذات کا معاملہ ہے، کچھ چیزیں تو ذات کے اعتبار سے اونچی ہیں، یعنی ذات ظاہر ہے کہ جو خوبیاں ہیں، جو صلاحیتیں ہیں جو آدمی کے اندر ہیں یہ بھی درکار ہیں، لیکن یہ کیا ہیں، یہ آدمی کے طور پر ہیں. یعنی میں اپنا وقت، اپنی صلاحیتیں، اپنے اندر جو اللہ تعالیٰ نے میرے جو چیزیں رکھی ہیں جنہیں میں इस रास्ते में खर्च कर सकता हूँ, इस्तेमाल कर सकता हूँ। तो गर्ज़ ये तो ज़ात का मामला है। तो एक तो अंदर की बात है कि आदमी मेहनत करेगा, मुशक्क़त करेगा, इसार करेगा, कुर्बानी देगा, तकलीफ़ सहेगा, इस रास्ते में मुजाहिदा करेगा, जो भी मामलात कहें आप, ये सारे काम आदमी, ये तो उसकी जान का मामला है कि अपनी ज़ात को इस्तेमाल किया, उसने लगाया। अब दूसरा उसका माल है, उसके पास दो ही चीज़ें हैं, यानी या तो उसकी अपनी ज़ात है या उसका अपना माल है। तो ये बात भी सामने रहनी ज़रूरी है कि ये दोनों चीज़ें दरकार हैं। बाद लोग ऐसे होते हैं, कहते हैं भाई माल ले लो, चंदा चाहिए चंदा ले लो, टाइम वाइम नहीं है इस काम में, बस आप और कुछ नहीं कर सकते, बस ये काम कर लेंगे ये आप, ठीक है। तो बहुत से लोगों को सब कुछ देते हैं अपने फ़ायदे अपने, या वैसे ही बहरहाल जो भी उनके पेशे नज़र बात हो। बाद लोग कहते हैं कि बहरहाल माल तो नहीं दिया जा सकता है, यानी वो बस काम कर लेंगे साथ रहेंगे, लेकिन माल के मामले में बड़े यानी बिल्कुल हसास, माल तो नहीं खर्च कर सकते, ये तो हमारे लिए बड़ी अहमियत। तो ये बात बताई गई है कि कोई चीज़ भी अहम नहीं है अल्लाह के मुकाबले में। आदमी ने जान भी लगानी है, माल भी लगाना है। कोई और चीज़ होती तो वो भी कह दी जाती, कोई और चीज़ है नहीं आदमी के पास। वैसे तो ये बात भी होती औलाद, लेकिन औलाद आदमी के बस की चीज़ नहीं है, जब वो बड़ी हो गई तो अपने खुद मुख्तार है। हाँ, उसका मामला इस एतबार से तो है कि वो अपनी औलाद की तालीम, तरबियत, परवरिश उस इस तरह करे कि वो अल्लाह के बंदे बनकर रहें, लेकिन जब वो बड़े हो गए तो अब उनका अपना इख्तियार है, अब बाप का जो है वो इख्तियार नहीं है। हाँ ठीक है, उसका ताबून होगा, उसकी बात होगी, इसलिए उसे मुतालबा भी नहीं किया है, वैसा होना चाहिए। हाँ ये बात है कि जो जिम्मेदारियाँ उसकी खारिज में दूसरों के साथ हैं उसमें औलाद मुकद्दम है। तो बहरहाल ये दो चीज़ें ही हैं। तो ये जो माल का मामला है तो ये भी कम अहम नहीं है, ये भी अपनी जगह पर अहम है, और इसीलिए अहम है कि अल्लाह ताला को ये चीज़ दरकार है, कहा है कि ये काम करो। यहाँ जो दीन का फ़लसफ़ा है वो भी हमारे सामने, ईमान हमारा वाज़ है, अल्लाह को हम पहचानते और जानते हैं, तो हमें मालूम है कि हर चीज़ का मालिक तो अल्लाह ही है, हर चीज़ का मालिक अल्लाह है, और ये पूरी कायनात जो है उसकी अपनी कायनात बनाई हुई, और उसे किसी की ज़रूरत नहीं है, यानी अल्लाह ताला को किसी भी यानी कोई भी ऐसी हस्ती नहीं हो सकती जिसकी ज़रूरत अल्लाह को। अल्लाह जो है बेनियाज है, यानी बेनियाज से मुराद क्या है, यानी अल्लाह को किसी की ज़रूरत नहीं है। ये बेनियाजी जो है इस एतबार से कि अल्लाह ज़रूरतमंद नहीं, हाजतमंद नहीं, भाई इनके बगैर काम नहीं चलता, या ये कोई तो हो, किसी भी एतबार से किसी भी तरह से। ये जो अल्लाहु समद है बेनियाज, उसका जो मामला है वो अपनी जगह पर बिल्कुल मुख्तलिफ है। उसके बावजूद वो एक आद कहता है कि तुम ये काम करो। अब हमें जो काम करने तो ये नहीं उसकी ज़रूरत है, उसकी आदत है, हर काम वो खुद कर सकता है, और उसके सिर्फ एक हुक्म, यानी जो अल्लाह ताला ने कुरान मजीद में बात बता भी दी है कि अल्लाह जब कोई काम करना चाहता है तो कहता है हो जा, कुन फयाकून, और वो हो जाता है। अल्लाह कहता है हो जा और वो हो जाता है। तो ज़ाहिर है पूरी कायनात बनाई है, मामूली बात तो नहीं है। और फिर साथ ही साथ क्या है, ये पूरी कायनात मुस्लिम है, पूरी कायनात जो है ये मुस्लिम है, ये कायनात जो है ये गैर मुस्लिम नहीं है, ये कुरान बताता है। अल्लाह ताला ये बात बता रहे हैं, पूरी कायनात अल्लाह की फरमाबरदारी कर रही है, जिसको जिस काम पे लगा दिया वो काम कर रहा है, यानी अल्लाह का फरमाबरदार है, उसमें उसे कोई मजाल नहीं है उसकी कि वो इसमें कोई निराफ करे। सूरज जैसे निकलता है वैसे ही निकलेगा, जब तक कि अल्लाह का हुक्म ना हो वो निकलेगा और इसी तरह से गुरूब होता रहेगा। तो ये बात बिल्कुल तयशुदा अमर है कि पूरी कायनात सारी की सारी अल्लाह ताला के हुक्म के ताबे है। तो ये जो इंसान है, अगर इस पूरी कायनात में इंसान को अगर देखा जाए तो क्या है, इस पूरी कायनात के अंदर इतनी बड़ी, यानी जब हम देखते हैं पूरा अंदाज लगाते हैं तो ज़मीन की हैसियत क्या है, ये पूरा निज़ाम शमसी की हैसियत क्या है, उस निज़ाम शमसी में ज़मीन की हैसियत क्या है, यानी इंसानों की क्या हैसियत है, भाई ज़मीन पर ही है ना इंसान, और तो कहीं नहीं है। इस ज़मीन पर जो इंसान है
इन इंसानों की हैसियत क्या है और कितना थोड़ा सा मामला है जो इंसानों के इख्तियार में, तो क्या ये अल्लाह की मर्जी के मुताबिक सब ठीक नहीं हो सकता था? ये भी हो सकता था ना, सारा निज़ाम ठीक चल रहा है, हर चीज़ जो है उसे दुरुस्त उस पर काम कर रही है, ये वाला मामला बिगड़ा हुआ है, ये जो इंसान के पास जो हिस्सा है ये बिगड़ा हुआ है, इसने हर चीज़ ने बिगाड़ पैदा किया है। तो अब ये जो अल्लाह ताला ने ये यहाँ जो मामला है ये, तो इसमें बता दिया कि चूंकि इंसान की आजमाइश हो रही है, चूंकि इंसान की आजमाइश हो रही है इसे इख्तियार दिया है, और आजमाइश के लिए जाहिर है कि कोई इम्तहान भी होना चाहिए, कोई पर्चा है ना, आजमाइश किस बात की हो रही है? आजमाइश जो है, इम्तहान जो है, इम्तहान के लिए कोई चीज़ तय है ना, ये इस चीज़ का इम्तहान हो रहा है, इस बात का इम्तहान हो रहा है, तब वो इम्तहान है ही इंसान का कि अब वो इंसान जो है वो अल्लाह की फरमा बरदारी इख्तियार करता है या नाफरमानी करता है, ये इम्तहान है। अब फरमा बरदारी की तफसीलात है, नाफरमानी तो सारी की सारी उसके बाद है। तो गर्ज ये कि अब ये जो मामला है ये, तो अब इसमें चूंकि इंसान आज़ाद है इसलिए वो फरमा बरदारी भी कर रहा है और नाफरमानी भी कर रहा है, कुछ लोग नाफरमान है, कुछ फरमा बरदार है, कुछ मिले जुले, यानी सब चीज़ें अपनी जगह पर हैं। तो ये बात कि अल्लाह ताला को ज़रूरत नहीं है कि भाई दुनिया का निज़ाम ठीक करने के लिए आपकी ज़रूरत है, आप नहीं होंगे तो कैसे काम चले, आप ये काम करें, ऐसा नहीं है, ये तो हमारी आजमाइश है। तो इसीलिए अल्लाह ने इसी के लिए कहा अपना माल लगाओ, अपनी जान लगाओ और इस काम को करो जो तुम्हारे सुपुर्द है, करोगे तो कामयाब, करोगे तो ऐसी जन्नत मिलेगी इसका तसव्वुर भी तुम नहीं कर सकते, यानी इसका बदला जो मिलेगा, कोई भी बदला देने वाला, कोई भी बदला देने वाला वो बदला देने का सोच ही नहीं सकता जो अल्लाह देगा। ये जो आप देखते हैं ना, ये मल्टीनेशनल कंपनियां जिसके लिए आदमी मर रहा था, ये भाई इनसे ज़रा, या कोई और भी इससे भी आगे निकल जाइए, बड़े से बड़ा कोई आपको किसी भी तरह से हायर कर ले, कोई भी आपकी सलाहियतें, तो क्या है, निचोड़ते हैं, लेकिन दे क्या है, ये क्या दे सकते हैं, दे भी क्या सकते हैं, जाहिर से आपके सामने ही क्या दे सकते हैं, कोई इंसान के गम दूर गलत कर सकते हैं, कोई उसे और यानी ऐसी ज़िंदगी दे सकते हैं कि इसमें वो हमेशा जवान रहे, क्या कोई इसकी हर नेमत जो वो चाहे, बल्कि पहले तो उसे सारी सलाहियतें उसकी हासिल कर लेते हैं। अल्लाह तो ये सब नहीं मांगता है, अल्लाह ने तो बस अपने मामलात को दुरुस्त तरीके से काम करने की जो बताया उसके मुताबिक, और उसका बदला बताया कि मिलेगा, लेकिन जब मिलेगा जब काम ख़त्म हो जाएगा, काम ख़त्म हो जाएगा बदला मिल जाएगा, दुनिया में जो है उसका वो भी कुछ ना कुछ मिल रहा है। तो बहरहाल ये बात वाज़े रहे कि माल और जान दोनों लगाने हैं, माल और जान दोनों लगाने हैं, बता दिया कहाँ लगाने हैं ये बता दिया, तो कुरान मजीद में ये बात मुतअद्दिद मुकामात पर आती है, यानी आदमी को अपनी जान लगानी है तो कहाँ कहाँ लगानी है, क्या क्या काम करने हैं उसे, उसके ज़िम्मे है ना, सिर्फ नमाज़ पढ़ना तो ज़िम्मे नहीं है उसके, नमाज़ पढ़ने के लिए गए तो जाहिर सी बात है कि सर्दी में गए, सर्दी में वज़ू किया है और निकल के गए और जाके खड़े हुए, सुबह फिर सामने के क्या कितनी सर्दी है साहब जाना है, अपना कर रहे हैं, तकलीफ सह रही है, सिर्फ इतना ही तो नहीं है, इसके साथ साथ और भी क्या है, साथ साथ और भी तो ज़िम्मेदारियाँ लगाई हैं, कि और क्या क्या ज़िम्मेदारियाँ हैं, यानी आदमी जो अपनी ज़ात से करता है, वालदैन की खिदमत है, कैसे करेगा, सिर्फ पैसों से करेगा, अगर ज़रूरत है उनके उनके लिए कोई भी काम करना है, कोई भी ज़रूरत है जिसके अंदर आदमी को मुशक्क़त सहनी है करेगा, डॉक्टर पास लेके जाना है साहब तो जाएगा लेके, कोई और खिदमत करनी है तो करेगा, पड़ोसी का मसला है, किसी और का मामला है, कोई और ज़िम्मेदारी सामने आ जाती है, ये सारे काम वो करेगा। फिर गलबा दीन का ये तो आगे इसका भी जिक्र आ रहा है, यानी ये जो आदमी को मुशक्क़त जो सहनी, हक़ व बातिल का तसव्वुर जो है, और इसके अंदर हक़ का साथ देना और बादल का मुकाबला का, ये भी तो काम है, ये थोड़ी का ये काम नहीं है, ये भी काम है तुम्हारा, तो उसकी जिक्र आगे आ रहा है, तो कर दिए इसने भी अपनी जान लगाएगा। तो ये मामला जो है कि सिर्फ ये नहीं कि आदमी कहेगा अच्छा जी पांच मत ना कि तीसरी है जरा सा तो काम है आदमी, ये भी नहीं होता। तो इसी तरह से अब उसके माल की बात है कि माल भी बताएगा अल्लाह कहाँ लगाना है, माल बताएगा कहाँ लगाना है। तो अब ये माल लगाने की जो बात आ रही है इसमें, और पहले माल की बात की इस मुकाम पर, इस मुकाम पर ईमान के बाद फौरन माल की बात की है। अच्छा ये बात भी सोचने की, नमाज पीछे नमाज आ रही है इसमें लेकिन बाद में आ रही है, नमाज तो पहले लेकिन यहाँ बाद में, तो ये तकदीम ताखिर का कोई ऐसा मामला नहीं कि ये ज़्यादा है मैं वो कम है, नहीं मौका महल के एतबार से बात होती है। ये जो बात चली है पीछे से, उसमें यहूदी बुनियाद है और यहूदियों का सबसे कमज़ोर पहलू माल है, यानी इनका सबसे कमज़ोर पहलू ये कि इस मामले में ये माल के बड़े ज़्यादा हरीस और इस मामले में जो कमज़ोर, तो ये बात है। तो अल्लाह ताला ने यहाँ उससे शुरू किया ईमान के बाद कि इसका तकाजा क्या है कि आदमी अपना दिल पसंद माल। थोड़ी सी बात हमने इस पर की थी, माल की मोहब्बत और अल्लाह की मोहब्बत, पिछली दफ़ा के वहदानियत के इस वाले से भी कि आदमी सबसे बढ़कर अल्लाह से मोहब्बत करता है। देखिए आप हर एक से अपना एक सिस्टम है ना, तरीका एक आदमी रखता है भाई। आदमी जो है पड़ोसी से मोहब्बत करता है, अपने दोस्त से करता है, अपने रिश्तेदार से करता है, अपने वालिद से करता है, अपनी बीवी से करता है, अपने बच्चों से कर, हर एक का अलग अलग मामला है। यानी जो काम मैं अपने बच्चों के लिए कर सकता हूँ वो अपने पड़ोसी के लिए नहीं कर सकता। यानी एक हद तक करूँगा, उसके बाद क्या है, उसके बाद ठीक है सही है मैं इतना ही कर सकता था। लेकिन जब अपने बच्चों का मामला आ जाए या अपने वालदेन का मामला आ जाए या अपनी जात का मामला आ जाए, फिर आदमी अगर क्या कर सब कुछ करेगा, फिर सब कुछ करेगा। तो ये पैमाने किस ताल्लुक की बुनियाद पर है, ये पैमाने क्या है, ताल्लुक की बुनियाद, किसके लिए हम कितना करेंगे, किसके लिए कितना करेंगे। अब माल भी आदमी को पसंद है भाई, ठीक है 10 रुपये दे सकता हूँ, 1000 रुपये दे सकता हूँ, सारे तो नहीं दे सकता, लेकिन बाज़ जगह ऐसी हैं जहाँ सब लगा देगा आदमी। जहाँ अगर बीवी का मसला आ जाए, बच्चों का मसला आ जाए, वालदेन का मसला आ जाए, अपनी जात का मसला आ जाए, तो आदमी सब लगा देगा भाई, जाहिर सी बात है। अब यहाँ तो ये नहीं कहेगा वो कि भाई एक लिमिट। तो ये आदमी के ताल्लुक का मामला है। तो अल्लाह का जो मामला है, इस एतबार से इसको भी सामने रखना है कि अल्लाह के मामले में भी, हालांकि अल्लाह ने ऐसा मुतालबा किया नहीं है, यानी उसने ये नहीं कहा है कि तुम भूखे रहो और दूसरों को खिलाओ, ये अल्लाह ने नहीं कहा है। अपने बच्चों को कुछ नहीं दो, दूसरों को दो, अल्लाह ने ये नहीं कहा है। यानी सब चीज़ें जो हैं, बल्कि एक फितरी जो तरतीब है उसको सामने रखते हुए बात की है। ये भी है कि बाज़ औक़ात ऐसा भी होगा, बाज़ औक़ात बाज़ हालात ऐसे होंगे जिसके अंदर आदमी तरजीह देगा, और वो हालात की नौइयत है, हालात की नौइयत है। अब देखिए जैसे बात है, एक बात है ये, एक आदमी पता चलता है कि साहब ये 4 दिन का फाका है, 4 दिन के फाके से है ये आदमी, अरे क्या हालत होगी। अब हमारे पास तो खाना इतना ही है कि सिर्फ हम खा सकते हैं, अरे हम तो एक दफ़ा का टाइम है ना, एक दफा अगले शाम को फिर खाएंगे, चलो ठीक है। ये इशार है क्या, ठीक है ये तो क्या भाई, ये इसका इस पर ज़रूरत है, ऐसी मुकदम है, जान पे बनी हुई है, फिर ही काम होगा ये। लेकिन ये नहीं कि इनको डांटो दूसरों को बांटो, ऐसा नहीं होगा कि ये इनके लिए बट ठीक है आप तो ऐसे ही रहिए, ज़रूरत के इशार करेंगे लेकिन उसका एक पैमाना होगा। तो ये इसकी मिसाल क्या है हमारे सामने, देखिए आप नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के सबसे यानी कीमती साथी, सबसे ज़्यादा जिनकी मिसाल हमारे सामने है, अबू बकर सिद्दीक रज़ी अल्लाह ताला। आपने ये बात बड़ी मशहूर है सुनी है कि नबी एक मरतबा जब नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये कहा, जब कोई मारका सामने आता, कोई हालात ऐसे आते, कोई मुश्किल है मामला, कोई जंग है कोई, तो कहा होता था कि भाई करो इसके लिए बंदोबस्त लाइए, कहीं और से तो आता नहीं था। यानी यही था, यही आजमाइश थी, अल्लाह क्या नहीं दे सकता, सब कुछ कर सकता, लेकिन तुम्हें करना है, देखेंगे कौन क्या करता है। तो अब क्या कहा, सब लाए तो हज़रत बकर सिद्दीक रज़ियल्लाहु ताला अपने घर का सारा माल ले गया है ना, ये बात तो कितनी मरतबा सोचने की बात है भाई, अगर हर मरतबा लाते थे तो फिर तो बात ही खत्म हो जाती, मरतबा ये काम करते हैं। कब लाए हैं, कौन सा मार्का है ये, गज़वे तबूक है ये, गज़वे तबूक कब हुई है, आखिरी यानी 23 साल की वो सारी जिंदगी आखिरी है ये। तो आखिरी में क्या मामला है, ये मार्का ऐसा है कि इस पर पूरी वो लगा हुआ है कि यानी मुस्तकबिल का दारो मदार इस पर है, बहुत बड़ा मामला, कैसर से लड़ना है, वहां जाना है, और इस वक्त क्या है, इस वक्त तो जो हो सके कर डालो सारा लिया। तो मौके की नज़ाकत का मामला है, वरना ये नहीं है कि हर मरतबा आप जो घर खाली करें और इधर आ जाएं, ये मुतालबा अल्लाह ने नहीं किया है। बल्कि ये बात हमारे सामने रहे, नबी सल्लम से पूछा मेरे पास 1 दिनार, अब ये इसका फलसफा है ना, ये क्या है, मेरे पास 1 दिनार है, कहाँ खर्च करूँ, अपनी ज़ात पे खर्च करो, मतलब अपने ऊपर खर्च करो, अपने ऊपर खर्च करना ये भी नेकी है,
पूछा ना क्या कर, भाई नहीं ठीक है कि चलो बांट के आ दो फला फला, चलो मस्जिद में दे दो भाई, ऐसा नहीं है। अपनी ज़ात पर खर्च, दूसरा अपने अहल वाल पर खर्च करो, तीसरा फिर जहाँ तुम्हारा दिल चाहे यानी जो बदात बता दिए फिर उसके हिसाब से देखो कहाँ खर्च करना ज़रूरी है। यानी ये मामला इस तरह सामने आता है, इस तरह आता है सामने। तो ये मौका महल मुकद्दम क्या है, मुकद्दम क्या है, तो यहाँ पर बात आ रही है। अल्लाह ताला ने कहा है कि वह आतल माला अला हुब्बी ज़विल क़ुरबा, ज़विल क़ुरबा, अपना दिल पसंद माल अल्लाह की मोहब्बत में रिश्तेदारों पर। क़राबतदार कौन है? ज़विल क़ुरबा क़राबतदार, क़राबतदार कौन है? रिश्तेदार। और क़ुरबत से है ना ये क़राबतदार, क़ुरबत, तो क़ुरबत में जो जितना ज़्यादा करीब है, तो यही तरतीब थी ना अभी, अपनी ज़ात इससे ज़्यादा करीब तो कोई नहीं है, इसके बाद अपने बच्चे, उसके बाद फिर मजीद यानी वालदेन उसी में आते हैं, घर के ख़ानदान में ही आते हैं, फिर उसके बाद मजीद है और क़राबतदार हैं, चचा आता है, आमा मुँह खाला, यानी कौन सा कहते हैं ना ये फर्स्ट कज़न है साहब, ये पहले उसमें है, ये ज़रा दूर के दायरे में ये अगला है। तो जो जितना करीब है उसका हक उतना ज़्यादा है, जो जितना करीब है उसका हक उतना ज़्यादा, ये उसूल बताया अल्लाह ताला ने। तो ज़विल क़ुरबा की बात शुरू की है, या वालदेन से बात शुरू होती है बाज़ जगह पर, या अल्लाह ने इस तरह बात शुरू की है। तो ये जो करीब का जो है ना, ये इसकी अहमियत का ये नबी सल्लल्लाहु अलैहि ने पूछा। अब इसमें वो यहाँ नहीं है, सूरह निसा में आती है आयत 36 में, जहाँ पर वल जारिज़ुल क़ुरबा वल जारिज़ुल जुनूब, पड़ोसी रिश्तेदार और गैर रिश्तेदार, पड़ोसी पड़ोसी की बात भी आती है, पूरा निज़ाम देता है अल्लाह ताला। तो वहाँ पर पूछा ये करीब की बात हो रही है, पूछा के नबी सल्लल्लाहु अलैहि वसल्लम से कि कौन से पड़ोसी का हक ज़्यादा है। वह ऐसा नहीं था फरावानी है साहब, इसे भी दो उसे भी दो उसे भी, सबको दे सकते हैं, कम है यानी किसी एक की खिदमत हो सकती है, एक ही जगह भेजा जा सकता है, तो कौन सा? तो आपने फरमाया जिसका दरवाज़ा तुमसे ज़्यादा करीब है। अब ये वो एक करीब का मामला है, उसूल क्या है? जो तुमसे ज़्यादा करीब है, करीब को छोड़ के बईद नहीं है, विरासत भी यही है, जो जितना करीब है उसके बाद फिर बईद, करीब को छोड़ के बईद को ऐसा नहीं मिलेगा। तो ये निज़ाम बनाया जाता है, एक ख़ानदान सिस्टम बनाया है, यानी एक ऐसी माशरत बनाई है इसमें एक पूरा एक गोया कही कि एक दूसरे के साथ वाबस्ता है, ऐसे सबका मामला है, पूरा सिस्टम बनेगा ना फिर। तो अब इसके अंदर पहले क्या कह दिया? ज़विल क़ुरबा की बात हुई, क़राबतदार, तो क़राबतदार जो हैं इनके ऊपर खर्च करने की बात। देखिए फिर वही बात है कि मदाद हर जगह अलग अलग हैं, कहीं ये बात है, कहीं इससे आगे की बात है, कभी किसी और की बात है, कैसे मराइल हैं उनके अंदर अलग अलग मामला होगा, जब जैसी ज़रूरत है उसके मुताबिक काम होगा। तो सारी चीज़ें करनी है, ये नहीं कि आदमी कहे ये कहा है चूँकि भाई ये, तो बस अब सब कुछ इन्हीं पर खर्च कर देना है या अपनी ज़ात पर खर्च कर लेना, तवाज़ो ज़रूरत। और फिर कभी ज़रूरत मुकद्दम भी होती है, जैसे वही बात है गज़वे तबूक, मुकद्दम भी हो जाती है, या कहीं ज़्यादा ज़रूरी मामला आ गया तो मुकद्दम हो जाता है। तो एक मारूफ तरीके से सही जो आदमी का समझ में आना चाहिए उस पर है, यानी सब अपने घर भी लुटा रहे हैं, सब अपने बच्चों पर, सब अपने अजीज़ों पर, सब फलां पर, सब इस पर, इस तरह के मामले, बस ज़रूरत। तो बहरहाल क़राबत पहले, तो अब इसकी बात की है, तो अब इसमें ये बात बता दी कि ये इनका हक मुकद्दम है। अब ज़ाहिर इन पर खर्च करना भी क्या है, ये भी नहीं किए, अल्लाह ताला कह रहे हैं ना ये। और इसकी बात भी फिर वो देखिए, नबी सल्लल्लाहु अलैहि वसल्लम बेहतरीन रहनुमाई, मुकम्मल। कुरान मजीद ने आयत आई, मंज़ल्लज़ी यक़ुदुल्लाह क़र्ज़न हसना, कौन है जो अल्लाह को कर्ज दे कर्ज़े हसन। तो इस पर कई वाक़यात आते हैं, कई चीज़ें आती हैं इसमें, या ये लन तनालुल बिर्र हत्ता तुन्फ़िकू मिम्मा तुहिब्बून, चौथे पारे की पहली आयत, तुम उस वक्त तक बिर, यहाँ भी बिर का किस्सा चला है ना, वहाँ भी बिर है, लन तनालुल बिर्र, तुम बिर को पहुँच नहीं सकते, नेकी को हकीकी नेकी को वहाँ नहीं पहुँच सकते, यहाँ तक के हत्ता यहाँ तक के तुन्फ़िकू तुम खर्च करो, मिम्मा तुहिब्बून जो तुम्हें पसंद है, यानी उसमें से जो तुम्हें पसंद है। अब पसंद में सिर्फ माल ही नहीं आता, सब कुछ आता है, जो भी पसंद है आदमी, और इन्फाक में इन्फाक भी सब कुछ, जो भी खर्च करना है जिस रास्ते इसमें लगा सकता है आदमी। तो इसमें जब ये आया तो जिसकी बात है उसके कर्ज की बात है, तो साहबा ने इस पर रद्दमंद, ऐसा नहीं है पढ़ रहे हैं सुन रहे हैं आगे बढ़ रहे हैं, बल्कि उस पर जो काम है उस पर करना। तो तलहा रज़ी अल्लाह ताला के बाद अबू तलहा, अबू तलहा उनकी बात सामने आती है, तो उन्होंने जो है आकर नबी सल्लल्लाहु अलैहि वसल्लम से कहा कि ये मेरा फला जो बाग है یہ کہا اللہ تعالیٰ نے؟ ہاں یہ کہا ہے صاحب، یہ جو بھائی اس میں 600 درخت تھے کھجور کے، بڑا قیمتی مال، تو کہا کہ یہ جو ہے یہ میں بیرہا نامی ہے اس کو میں وقف کرتا ہوں، آپ کے حوالے کرتا ہوں، یہ بس اس راستے میں۔ تو آپ نے کہا بہت عمدہ مال ہے، بہت عمدہ مال ہے، یعنی پسند کیا اسے، اور کہا میرا مشورہ یہ ہے کہ تم اسے اپنے رشتہ داروں میں تقسیم کر دو۔ اب یہ نہیں کہ لاؤ بھائی ٹھیک ہے لاؤ، یہاں تو یہ نا لائیے، بالکل بالکل یہ صحیح بات ہے یہ، لیکن آپ کا اندازہ ہے کہ وہاں کیا ضرورت ہے، وہاں کیا ضرورت ہے، لہٰذا اس ضرورت کو سمجھتے ہوئے، اور ابھی یہاں اس درجے کی نہیں ہے، ابھی یہاں اس درجے کی نہیں ہے، تو کیا کہا وہاں تقسیم کر، تو نے کر دیا، ایسے کیا۔ تو یہ بات اپنی جگہ آتی ہے ہمارے سامنے، لیکن بعض اوقات ایسے بھی آتا ہے کہ جب خود آپ نے کیا کیا، تو یہ نہیں کہ کسی سے کچھ کہا آپ نے نہیں کیا، نہیں، وقت کی بات ہے اور حالات کی بات ہے۔ اب فاطمہ رضی اللہ تعالیٰ عنہ کو بھیجا حضرت علی نے، آئی ہیں وہ، معلوم ہوا ہے کہ ابا کے پاس کچھ غلام آئے اور ہم بھی ضرورت مند ہیں، ضرورت مند تو ہیں، پتہ چلتا ہے کہ تھا پانی اٹھا کے لاتے لاتے اور چکی پیستے پیستے جو حالت ہے۔ آگے پوچھا ہے نبی صلی اللہ علیہ وسلم سے، تو آپ نے معذرت کر لیے، میں یہ نہیں کہہ رہا انکار کر دیا، معذرت کر لی، یعنی ورنہ بیٹی سے جو محبت اور تعلق اور سب کچھ ہے، بھائی دنیا کو دے رہے ہیں، بھائی تو قرابت دار ظاہر سے زیادہ قریب کون ہوگا، لیکن کیا کہا نہیں، اس وقت جو ہے میرے سامنے ضروریات دوسری بہت زیادہ مقدم ہیں، اہل صفہ ہیں، یہ دین کے اور جو کام، جو اس وقت آپ تو پورے سربراہ ریاست کی ذمہ داری ہے، کر سکتے تھے، لیکن نہیں، اسے مؤخر کر دیا، اسے مقدم کیا ہے، اب یہاں مقدم اسے کیا، تو وقت اور حالات ہیں، ایسا نہیں کہ نہیں نہیں ان کو نہیں دینا ہے، ان کو نہیں دینا ہے، یہ ان کو ہی دینا ہے، بس خالی وقت اور حالات کے تحت معاملہ ہے، تو اس کے تحت یہ کام ہے۔ تو یہاں پر یہ تو بہرحال اس میں جو عام حالات ہیں ان میں سب سے مقدم کسے کیا، ذوی القربیٰ، قرابت داروں کو مقدم کیا، اس سے کیا ہوتا ہے ایک منظم جو ہے ایک خاندان کا سسٹم بنتا ہے، اور اس کے اندر آدمی اپنے کاموں کو، اپنی ذمہ داریوں کو کرتا ہے۔ اچھا سب سے زیادہ قریبی ہی ہوتے ہیں، سب سے زیادہ ضرورت بھی انہیں کی پڑتی ہے، سب سے زیادہ پہچانتا بھی آدمی انہیں کو ہے، کون کتنا کس کا کیا مسائل ہیں، کیا معاملات ہیں۔ تو بہرحال یہ بتایا کہ یہ کام کرنا ہے، یہ کام جو ہے یہ بھی اللہ کے حکم کی بنیاد پر ہے، نیکی ہے، اور بے نیاز ہو کر، اس سے بے نیاز دوسرے کیا کرتے ہیں یہ نہیں ہے، بلکہ ہماری ذمہ داری کیا، تو ہمیں کیا کرنا ہے۔ تو یہ بتا پہلا معاملہ بتا دیا، وآت المال علی حبی ذوی القربیٰ، اللہ کے اپنا دل پسند مال اللہ کی محبت میں قرابت داروں پر، اللہ محبت اللہ کے خرچ ان پہ کر رہے ہیں۔ تو یہ بات اسی طرح ہے کہ یہ اللہ نے جہاں کہا ہے تو اللہ ہی کی وجہ سے تو کر رہے ہیں، اللہ نے کہا یہاں کر تو یہاں کر رہے ہیں، پھر اس کے بعد کیا کہا ہے، اب یہاں بس باقی اور چھوڑ دیا ہے، کوئی ذکر نہیں ہے والدین فلاں یہ سب رشتہ داریاں نہیں بتائی ہیں، اب آگے صرف اللہ تعالیٰ نے دوسری بات کر دی، ولی یتامہ، ذوی القربیٰ کے بعد یتامہ آ گئے۔ یتیم کون ہیں یہ؟ یتیم جو ہے جانتے ہیں نا ہم یتیم کسے کہتے ہیں، جس کا والد نہیں ہے اسے ہم یتیم کہتے ہیں، اس کا والد کا انتقال ہو گیا ہے وہ یتیم ہے، اور بلوغت یتیمی کو ختم کر دیتی ہے، جب بالغ ہو گیا تو اب وہ نہیں کہلائے گا یتیم۔ یتیم کیا ہے؟ یعنی نابالغ بچہ جس کے والد نہیں ہے حیات، وہ یتیم ہے۔ اب ظاہر سی بات ہے کہ نابالغ بچہ جس کا والد نہیں ہے، کمزور ہوا نا، کمزور ہوا، ضرورت مند ہوا، یعنی اب کوئی اس کا نہیں ہے، اس اعتبار سے بات ہے۔ تو اب یہ جو اس کا معاملہ سامنے رکھا گیا ہے، تو اس میں کئی پہلو ہیں۔ آپ دیکھیے یتیموں کے معاملے میں ہمیں بڑی واضح ہدایات دی گئی ہیں، اور یتیموں کی سرپرستی کرنے پر بڑے اجر کی بات کی ہے، اور توجہ دلائی گئی ہے، اور اس کے بارے میں ذمہ دار بنایا گیا ہے۔ تو بہرحال یہ معاملہ ہمارے سامنے رہنا چاہیے، یتیموں کے مال کی حفاظت کا معاملہ بھی کہا ہے، یہ تو یتیموں پر مال خرچ کرنے کی بات ہو رہی ہے، یہ ان کے مال، وہ الگ احکامات سورہ نساء میں آ جاتے ہیں کہ جیسے، اب ظاہر سی باپ کی میراث میں تو چھوٹے بچے بھی تو ہیں، بڑا بھائی ہے، چھوٹا بھائی ہے، اب چھوٹا بھائی تو یتیم ہی ہے نا، وہ تو اگر بالغ نہیں ہے، اب اس کے مال کی حفاظت تو بڑوں لوگوں کو کرنی ہے، بڑے بھائی کو کرنی ہے، اماں کو کرنی ہے، چچا کو کرنی ہے، وہ الگ پہلو بتایا، لیکن یہاں یہ ہے کہ ضرورت مند ہے، اب اس پر خرچ کرنا ہے، یہ وہ یتیم ہے کہ جس کا کوئی اس طرح کا بندوبست نہیں ہے۔ تو اب ان کے بارے میں یہ بتایا کہ اپنا مال ان پر بھی خرچ کرو، تو یہ اسلام کا مزاج ہے کہ وہ ایک ایسا نظام بناتا ہے جس میں ہر طبقہ اور خصوصیت سے جو کمزور ہے. قرابت دار تو کمزوری ضروری نہیں ہے کہ ایسا ہی ہو، لیکن یہ کیا ہے، یہ کمزور طبقہ ہے. اب اس طبقے کو بھی آپ نے ساتھ لے کر چلنا ہے، سب کو ساتھ لے. یہ جو کہا ہے نا، یہ ساتھ لے کے ساتھ ایک جو نظام ہے، یہ تو سب سے پہلے اس کا ذکر کر دیا ہے اس مقام پر، اس لیے کہ کمزور طبقہ ہے، کوئی اس کا دیکھنے والا نہیں ہے. اللہ تعالیٰ نے ہمارے ذمے اس کام کو کیا ہے. تو ایک تو یہی بات ہے کہ یتیموں کی سرپرستی کرنا خود ایک نیکی کا کام قرار دیا. اچھا، اس میں ظاہر سی بات ہے قرابت دار میں تو پہلے آ جائے گا یتیم. بھائی میرا جو ہے کوئی رشتہ دار ہے اور یتیم بھی ہے، تو دوہری بات ہو گئی نا، یتیم بھی ہے رشتہ دار. تو پہلے تو رشتہ داروں میں آدمی دیکھ لے گا، رشتہ داروں کے اندر یہ کام ہو جائے گا. لیکن اگر رشتہ دار ضرورت پوری نہیں کر پاتے تو باہر سے بھی کوئی آدمی مدد کرے، پتا ہے بھائی یہ اپنی اماں کے ساتھ رہتا ہے، اپنے چچا کے ساتھ، بھائی کے ساتھ رہتا ہے، مگر ضرورت مند ہے. تو یتیم کی بنیاد پر ہم اس کی مدد کریں گے، یتیم کی بنیاد پر اس کی تعلیم کا خرچ ہے، اس کی ضروریات کے معاملات ہیں، یعنی اس کو سامنے رکھیں گے. اور اگر اپنے ساتھ خود اپنے گھر میں رکھنا ہے تو کیا ہی کہنے، یعنی تو الگ معاملہ کہ یہ موقع ملے. نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا بہترین گھر مسلمانوں میں بہترین گھر وہ اس میں کوئی یتیم ہے اور اس کے ساتھ اچھا سلوک کیا جاتا ہے، اور بدترین وہ بتایا اس میں یتیم ہے اس سے برا سلوک کیا جاتا ہے، یہ بھی کہا. تو بہرحال یہ بتا دیا کہ یہ معاملہ ہے کہ اس اعتبار سے آپ کو ان کی کفالت کے معاملے میں ذمہ داری پوری کرنی چاہیے. اچھا، اس کا ایک اور پہلو بھی ہے. ایک کسی بھی چیز کا ایک پہلو تو یہ ہوتا ہے کہ ضرورت کے، ایک یہ ہوتا ہے اس کا اگر نہ کیا تو کیا ہوگا، ایک ہوتا ہے نا کیا تو یہ ہوگا، نہیں کیا تو یہ ہوگا. آج آپ یہ دیکھتے ہیں ہمارے یہاں بھی اب ایک یہ اصطلاح آ گئی ہے، پہلے کہیں اور ہوا کرتی تھی، اسٹریٹ چلڈرن، سڑکوں کے بچے، یعنی ان کا کوئی پوچھنے والا نہیں ہے، لاوارث، یعنی کوئی خاندان میں رکھا نہیں رکھا پھر چھوڑ دیا. اب ان سے نتیجہ کیا نکلتا ہے، وہ معاشرے کا ناسور بن جاتے ہیں، وہ معاشرے کا ناسور بن جاتے ہیں. ظاہر ہے جس بچے کی تربیت نہیں ہوگی، جس کی تعلیم کا معاملہ نہیں ہوگا، جو اس طریقے سے دھکے کھاتے ہوئے لوگوں کے اور سڑکوں پہ اس طرح سے وہ پلے گا، اس کی کیا تربیت ہوگی، کیا ذہن بنے گا اس کا، کیا رد عمل اس کے اندر پیدا ہوگا. یہ بھی ہو سکتا ہے پورے معاشرے سے انتقام لینے پہ اتر آئے وہ، ہوتا ہے. یعنی یہ اپنی جگہ پر ظاہر ہے، نہ تعلیم رہی، نہ تربیت رہی، نہ اس کی کوئی ذمہ داری کسی نے اٹھائی، ان حالات سے گزر کے وہ بڑا تو ہو رہا ہے، ساتھ ساتھ چل رہا ہے معاملہ، ساتھ ساتھ ہی کام ہو رہا ہے یہ، اور اس کے بعد پھر جو صورتحال ہے. تو یہ جو تحفظ ہے معاشرے کا، معاشرے کا جو تحفظ ہے وہ کیا ہے کہ آپ کسی کو لاوارث نہیں چھوڑیں گے. اس سے کس کو سپورٹ ملے گی، معاشرے کو ملے گی نا. آپ کا سسٹم صحیح رہے گا، خاندان صحیح رہے گا، تو ظاہر سے خاندان کی سپورٹ ہے. ابھی کیا ہے، ابھی معاشرہ ہے. اس معاشرے کے اندر اگر آپ فکر رکھیں گے کوئی ایسا آدمی جسے کوئی لاوارث نہیں رہنا چاہیے، کسی کا معاملہ ایسا نہیں کہ وہ خرابی کی طرف چلا جائے، برائی کی طرف چلا جائے، یعنی سب بات، تو یہ معاملہ اپنی جگہ پر ہے. ہر معاملے میں کہا ہے، اب جیسے کہا نا مجرد نہیں چھوڑو معاشرے میں لوگوں کو، اگر نکاح کے قابل نکاح کراؤ تاکہ برائی نہ پھیلنے پائے، کہا نا کہ یہ کام. یہ اب یہ لاوارث بچے ہیں، یہ ان کا یتیم ہے، اب کیا ہے، یہ ان کی دیکھ دیکھ کرنا ذمہ داری ہے، ان کی تربیت کرنا، ان کی تعلیم، ان کا سب یہ بندوبست کرنا یہ ذمہ داری ہے. نہیں کرو گے تو کیا ہوگا، نہیں کرو گے تو یہ معاشرے کے غیر مفید بلکہ مضر شہری بنیں گے، اور ورنہ مفید بنیں گے، شہری بنیں گے سارے، سب کو پورا. تو یہ ایک ایسا کام ہے جس سے دیکھیے ہمارے پاس ایک ایسا ایک بڑا مسئلہ یہ بھی پیدا ہوا ہے کہ ہمارا تعلیمی نظام بھی وہ ہمیں ان معاشرتی سسٹمز کے اعتبار سے میری کیا ذمہ داری ہے. ہم یہ دیکھتے ہیں وہاں یہ کہا صاحب مغرب میں یوں ہوتا ہے، وہ جاتا ہے تو یہ بٹن بند کرتا ہے، وہ جاتا ہے تو یہ ریپر وہاں پھینکتا ہے، وہ جاتا ہے تو یہ کرتا ہے. اب یہاں کیا ہے، یہاں اگر ہے تو صرف گھر میں، صرف گھر میں، باہر تو مسئلہ ہی کوئی نہیں ہے، باہر اٹھا کے کچھ بھی کرو، کوئی یہاں پھینک رہا ہے، کوئی وہاں پھینک رہا ہے، کوئی یہ توڑ رہا ہے، کوئی وہ پھوڑ رہا ہے، کوئی یہ کام کر رہا ہے، کوئی وہ کام، بچے ہیں کھیلنا ہے، بچوں کو تعلیم دینا، تربیت کرنا، بتانا کہ کیسے تمہیں جو ہے یہ کام کرنا، اور پھر جو کچھ لے رہے ہیں معاشرے سے کچھ دینا. تو ایک منظم معاشرہ جو بننا ہے، تہذیب یافتہ، مسئلہ یہی ہوا کہ اسلام پر چونکہ عمل اس طرح نہ رہا، اس کی تعلیم اس طرح نہ رہی، تو یہ سب چیزیں تو معاشرے آئی نہیں سامنے کہ تہذیب کیا ہے آپ کی، تمدن کیا ہے آپ کا، طریقہ کیا ہے آپ کا، کرنا کیا ہے آپ کو. ایک زمانہ تھا صرف ہماری اقدار کے اعتبار سے بات تھی، لیکن اس میں دین کا پہلو موجود تھا کہ ایک جو بڑا ہے یعنی محلے کا، وہ اپنے نہیں بلکہ محلے کے بچوں پر بھی توجہ رکھتا، دیکھتا ہے کہاں کیا ہو رہا ہے، کدھر کیا ہو رہا ہے، کون کیا کر رہا ہے، لوگ ایک دوسرے پر جو ہے متوجہ رہتے ہیں. ہمیں کیا پڑی ہے بھائی، اپنے کام سے کام رکھیں آپ. اس لیے پتہ چلتا ہے کوئی بات ہوئی، لوگ لڑنے کے لیے آ گئے. اب لوگ کیا کہیں، ارے صاحب آپ کو کیا پڑی تھی، آپ خاما خا ان کے چکریں بولے، آپ کو کچھ نہیں بولنا تھا بھائی، ہم تو ہمدردی ہیں بولے. تو یہ دو طرفہ نتیجہ کیا نکلا، ظاہر سے انہوں نے ان کو چھوڑ دیا، اور پھر یہ ہوا کہ بچے جو ہے ایسے لوگوں کے ہتھوں چڑھنے لگے کہ ساری خرابیاں پیدا ہونے شروع ہو گئیں، سارے مسائل پیدا ہونے شروع ہو گئے. آج جو ہم یہ دیکھتے ہیں کہ جتنی وارداتیں آپ کو نظر آتی ہیں، اس پر پورا اداریہ لکھا، ابھی جسارت نے اداریہ لکھا اس کے اوپر کہ صاحب یہ جو اتنے واقعات رپورٹ ہوئے ہیں، یہ سب اعداد و شمار کے معاملات ہوتے ہیں نا، کہ بچوں کے ساتھ زیادتی کے جو واقعات ہیں، کیسے یہ بچوں کیسے ٹریپ کرنا ہے، بچوں کو کیسے جو ہے قابو کر لینا ہے، بچوں کو بچے کہاں جا رہے ہیں، کس کے ساتھ جا رہے ہیں، تم کدھر جا رہے ہو، تم کدھر کھڑے ہو، کیوں کھڑے ہو، یہ کون آدمی ہے، یہ کیا کر رہا ہے، یہ ساری چیزیں توجہ. تو اس میں یہ انہوں نے یہ جو ہے تجویز کیا دوبارہ سے، یا بھی چند دن دو چار دن پہلے کا ہے کہ تجویز کیا کہ صاحب معاشرے کے بزرگوں کو اپنا کردار دوبارہ کھڑا جو ہے وہ ادا کرنا چاہیے. کہ معاشرے کے بزرگ جو تھے وہ محلوں میں وہ دیکھتے رہتے تھے کیا ہو رہا ہے، کیا سارے معاملات ہیں. تو یہ جو ہے یہ بہرحال اسلام کا مزاج ہے. وہ تو کہتا ہے کہ کسی کو لاوارث نہیں چھوڑو، کوئی آدمی تنہا نہیں ہے، کوئی آدمی جو ہے اس کو کوئی پوچھنے والا ایسا نہیں ہے، ایک منظم معاشرہ ہے. اور اس میں یہ بھی اپنی جگہ پر ہے، کوئی برائی کرے گا تو ہاتھ پکڑا جائے گا اور نیکی میں تعاون کیا جائے گا. تو یہ جو ہے بچوں کی تعلیم کا، تربیت کا یہ انتظام بہت زیادہ ضروری ہے، اور خصوصیت سے ایسے بچے جو کہ ظاہر یتیم ہیں، اسی اعتبار سے وہ ان کا کوئی وارث والا معاملہ نہیں ہے. تو اس میں اللہ تعالیٰ کہتے ہیں یتامہ کی بات، تو یہ اپنے ساتھ ہی بھلائی ہے. وہ تو اللہ کے ساتھ تو معاملہ اپنی جگہ مسئلہ تو وہی ہے، لیکن یہ واپس ریٹرن کہاں ہوگا، معاشرے کو ہوگا، یہ اس کا نتیجہ ملے گا. والمساکین، مساکین ہے یہ مسکین کون ہے، یہ معاشرے کا وہ طبقہ ہے جو اپنی ضرورت کے مطابق آمدنی نہیں رکھتا، اپنی ضرورت کے مطابق آمدنی مانگنے والا نہیں ہے. یہ کیا ہے، یہ اپنی ضرورت کے مطابق، اب ضرورت کے مطابق نہیں رکھتا ہے تو اب یہی بات ہے، ایک آدمی آسائش ضرورت ہے، ضرورت کے بعد کیا ہے، آسائش ہے، آسائش کے بعد کیا ہے، تعیش ہے. یعنی ایک تو ہوتا ہے نا کہ بھائی ضرورت اتنی ضرورت ہے، اب اس کے بعد کیا، یہ آسائش، ذرا آسان ہو گیا معاملہ، یہ ذرا اچھا بہتر ہو گیا، کام تو اس گاڑی سے بھی چل رہا تھا، اب ذرا یہ تھوڑا سا اس کے اندر یہ معاملہ ہو گیا کہ اس میں ذرا سہولت ہے، سہولت ہو گئی. اب اس کے بعد کیا ہے، اب عیش، تعیش کا معاملہ آتا ہے، اسی کو لمٹ نہیں ہے، تعیش کی کوئی لمٹ نہیں ہے. وہ تو پھر پتہ چلتا ہے کہ آدمی ساری دنیا لے کے بھی وہیں کھڑا رہتا ہے. تو ایک طرف یہ معاملہ ہے اور ایک طرف ضرورت کا مسئلہ ہے. تو ضرورت، ہم اپنی آسائش کو ضرورت پر قربان کریں گے نا، اور تعیش کو تو لازمی کریں گے. تعیش، ایک آدمی عیش کر رہا ہے اور ایک آدمی ضرورت ہی پوری نہیں کر پاتا، اسے کھانے کو بھی میسر نہیں ہے، اسے پہننے کو بھی میسر نہیں ہے. تو ان چیزوں کا بھی پہلے قرابت داروں میں دیکھا ہے نا، یہ الگ سے ہو گیا، یہ مسکین بھی ہے، قرابت دار بھی ہے، تھوڑا فائدہ ہے، صدقہ دینا عام صدقہ ہے، قرابت دار کو دو رہا ہے. تو غرض یہ کہ پہلے تو وہیں دیکھ لیں گے، اب اس کے بعد باہر کی دنیا میں آ گئے، اگر معاملہ ہو گیا تو یہ یتیم کو بھی دیکھا، پھر مسکین کو دیکھا. تو اب یہ بھی کیا ہے، یہ جو استحصال ہے، یا یہ جو معاشرے کے اندر ایک وہ کہیے کہ طبقاتی سسٹم بن جاتا ہے، اور ایک دوسرے کے ساتھ جو کسی طرح کے تصادم کا معاملہ ہوتا ہے، اس کی وجہ کیا ہوتی ہے، جنہیں اللہ نے زیادہ دیا وہ جنہیں کم دیا وہ ان کی طرف دیکھتے نہیں. اب ایک رد عمل پیدا ہوتا ہے، ایک رد عمل پیدا ہوتا ہے، سب کچھ ہوتا ہے معاشرے میں. تو پوری نفسیات کو سامنے رکھتے ہوئے سارے کام کی بات کی ہے یہ، کہ آپ جب یہ کام، تو اب کیا ہے یہ، جب آپ نے اپنے ساتھ اپنے پڑوسی کے بارے میں کیے، آپ نے اس کے بارے میں کیا، اچھے جذبات پیدا ہوں گے نا، اچھے یار دیکھو یہ ہمارا بھی خیال کرتے ہیں،
मोहब्बत के जज्बात होंगे, अकीदत के जज्बात, सारी चीज़ें होंगी। तो बहरहाल क्या है, ये मिस्कीन जो है इनका हक अल्लाह ने मुकर्रर किया है। सूरह हाक़ा में, सूरह मारिज में है, हक्कुम मालूमुल लिस्साइल वल महरूम, हक्कुम मालूमुल लिस्साइल वल महरूम। क्या है ये सिफात बयान की, वही जन्नत वालों की, उनके मालों में हक्कुम मालूम यानी मालूम मुकर्रर हक है साइल और महरूम के लिए। साइल समाज महरूम भी जरूरतमंद है। अभी क्या ये हक्कुम मालूम क्या होता है, अब पता चला ये साहब ये आमदनी है, ये मेरे बजट है, ये मेरा ये सारी ये सब एक्सपेंसेस क्या क्या हैं, ये यूटिलिटी बिल हैं, ये फलाने हैं, ये घर का राशन है, ये तालीम का, ये सारे है ना आदमी कर रहा है, ये भी है मिजाज। देखिए जमात इस्लामी ने एक दौर में एक काम शुरू किया था, पुरानी बात है, अब नहीं है, हालात भी ऐसे नहीं थे, लोग बहुत पैसे भी नहीं हुआ करते थे, और बहुत यानी हर आज लोग जैसे इन इलाकों में खास तौर पर सभी ऐसे हैंड टू माउथ जिसे कहते हैं आप, ये मामला है, उन्होंने घरों के अंदर जो है डब्बे रखवाए, लोगों को इस तरफ लाना है ना, कहा कि मुट्ठी आटा स्कीम, मुट्ठी सुना होगा बाद लोगों ने शायद किसी के जहन में हो, पुराने लोगों को याद हो मुट्ठी आटा स्कीम क्या था। अब क्या कहा घर में भाई ये जजू जाहिर सी बात तैयार हैं या अपने लोग हैं समझ रहे हैं, क्या कहा खातून खाना से कि भाई जब तुम आटा गूंदो तो एक मुट्ठी इस डब्बे में डाल दो, एक मुट्ठी आटा डालने में कोई मसला नहीं पैदा हो रहा है, लेकिन एक काम हो रहा है कि एक मुट्ठी आटा निकाला और डब्बे में डाल दिया जब आटा गूंदा। अब पता चला कि जब ये डल रहा है 20 घर हैं 50 घर हैं, अब कारकुन काम कर रहा है साहब, उसने हफ्ते में अब गया भाई डब्बा ले गए सबके, इसमें इतना इसमें से इतना इसमें से लेके पता चला कि अच्छा खासा है साहब, अब वो जो है जरूरतमंद की तरफ जा रहा है। यानी मिजाज ये नहीं यार, हमारे पास तो खुद ही नहीं, हम किसी को क्या देंगे यार, जो कर सकते हो। तो ये बात है कि मिस्की हक्कुम मालूम हो गया ना, ये एक मुट्ठी निकालना है, हक्कुम मालूम है ये एक मुट्ठी निकालना हो, ये एक माकूल मुनासिब काम करना सिस्टम बनाया आदमी बनता है सारा। तो बहरहाल ये अल्लाह ने एक उसूली बात बताई है, बात खत्म करते हैं इसकी। उसके बाद क्या कहा, वबन सबील क्या है, ये मुसाफिर है, मुसाफिर रास्ते का बेटा, ये मुसाफिर है। तो मुसाफिर का मामला ये है कि मुसाफिर का जिक्र भी बीच में आ गया, ये मुसाफिर का मामला। तो देखिए ये मामला भी जैसे ये बात हमने यहाँ नहीं की इस वक्त कि उस दौर में कोई यतीम खाना नहीं था, क्यों नहीं था, यतीम तो घरों में पलते थे, जरूरत ही नहीं थी कि यतीमों का लेके जाएं, कोई है ही नहीं पालने वाला तो यतीम खाने बनेंगे। ऐसे मुसाफिर का मामला है, मुसाफिर जो है मेहमान है और मुसाफिर की जरूरत पूरी की जा रही है, मुसाफिर अजनबी नहीं रहता, यानी उसका मिजाज आज तो हालात ऐसे है ना कि पता ही नहीं चलता कौन क्या है, पूरा एक निज़ाम था, पूरा एक सिस्टम था, सारी चीज़ें थी। तो बहरहाल वो निज़ाम बनता है तब होता है। तो ये भी कहा कि अगर मुसाफिर ज़रूरतमंद है तो मुसाफिर की भी ज़रूरत पूरी करने का काम किया जाए, मुसाफिर को ज़कात की मदद में भी शामिल कर दिया, यानी मुसाफिर सफ़र जो है ये एक बड़ा काम है, सफ़र से बहुत से काम चलते हैं। अल्लाह ने एक ऐसा माशी सिस्टम भी दिया है, एक ऐसा गोया कहिए कि दूसरे और मजीद एतबारात से भी बहुत सारे पहलू जो हैं उसके सामने आएंगे, यानी तरक्की जो इब्ने बतूता क्या है उसने लिखा है ना, ये अब एक सफ़रनामा साहब उसने क्या क्या काम किए, यहाँ गया तो वहाँ खदमात दी, वहाँ गया तो ये काम, और जितनी तरक्की के और पहलू जो हैं सब काम चलते हैं। ये तो एक उसका भी निज़ाम बनाया है कि हाँ साहब ये भी ऐसा नहीं है कि लावारिस है, इसका भी वारिस है, कोई जहाँ भी जाएगा वारिस है। तो इस्लाम के अंदर कोई लावारिस नहीं है, कोई लावारिस हर एक के लिए। तो अपने सभी जो है इसकी बात हो गई है, वसाइलीन सवाल करने वाले। अब जाहिर सी बात है कि सवाल करने की नौबत आ जाए, पहले तो यहाँ सब है ना सारा, ये सवाल करने की नौबत ही नहीं आई, आनी चाहिए, सवाल करना पसंद भी नहीं किया गया। लेकिन बहरहाल ऐसा भी हो सकता है कुछ भी नहीं हुआ, कहीं भी हो सवाल करना पड़ गया। ये पेशेवर भिखारियों की बात नहीं है, ये जो हमारे यहाँ पेशेवर भिखारी बन गए हैं जो हर वक्त सवाल आपके सामने दराज कर रहे होते हैं,
وہ تو اس کا کوئی ذکر ہی نہیں ہے. یہ جو معاملہ یہ حقیقی حقیقی جو معاملات ہیں اس اعتبار سے یہ اس سسٹم کو تو اسلام ختم کرتا ہے. اور ویسے بھی عام حالات نے بھی پسند نہیں کیا اس کو. جو آدمی کام کر سکتا ہے اسے کام کرنا چاہیے, سوال نہیں کر رہے, اسے کام کرنا چاہیے. اسی کی حوصلہ افزائی کی گئی ہے, دینے کے لیے کہا ہے کہ ہاں ٹھیک ہے, کوئی ضرورت مند ہے مانگتا ہے, ٹھیک ہے آپ کام کریں اپنا, وہ اس کا معاملہ اس کے ساتھ ہے. نبی صلی اللہ علیہ وسلم کے پاس آئے تو کیا کہا, تمہارے پاس کچھ ہے؟ ہاں صاحب ایک کمبل ہے اور یہ. اچھا بھائی کوئی خریدے گا اسے؟ ہاں صاحب یہ. وہ آ کے صاحب وہ ایک یا دو اس میں جو ہے دھرم میں ہوا. اچھا جاؤ چلو اسے ایک وہ خرید کے لاؤ, ایک کلاڑی خرید کے لے آئے اور رسی لے آئے اور کہا یہ کلاڑی میں دستہ لگا کے دیا, جاؤ لکڑیاں کاٹو بیچو. کام پہ لگایا نا, کام پہ لگایا ہے, کام کرو, بھاگنے پہ نہیں لگایا ہے. لیکن پھر بھی ایسے حالات ہوں گے, بہت سے لوگ ہوں گے کام نہیں کر سکتے ہیں, بچے ہیں, عورتیں ہیں, بوڑھے ہیں, فلاں ہے, ایسا ہو سکتا ہے کہ پھر بھی معاشرے میں یہ طبقہ بھی نظر آ جائے, ایسے لوگ بھی آ جائیں. سنبھال کرنے کا معاملہ طبقہ نہیں غلط ہو گیا ہے, طبقہ تو بنائے گا نہیں اسلام, بھکاریوں کا طبقہ کوئی نہیں ہوتا ہے, لیکن پھر بھی ایسے حالات ہو سکتے ہیں. تو یہ کیا ہے, ان کو بھی دیکھو. اور آخری بات کیا ہے, وفر رقاب. رقاب کون ہے؟ گردنوں کو چھڑانا, یعنی غلامی کا بھی معاملہ تھا اس زمانے میں, غلام ہوا کرتے تھے, تو ان غلاموں کی رہائی کا بندوبست بھی کرنا, یہ بھی اس پر ہی مال خرچ کرنا. دیکھیے اسلام نے ایسا نہیں کہ بٹن دبا کے سارا نظام پلٹ دیا اور تبرنا کھول دیا, ایسا ہوتا بھی نہیں ہے. ایسے کرنا ہم دیکھتے ہیں دن کو رات میں پھروتا ہوا لے آتا ہے اور رات کو دن میں, پتہ بھی نہیں چلتا. ایسا نہیں رات ہو گئی دن ہو گیا, بٹن دبایا اندھیرا ہو گیا, بٹن دبایا روشنی ہو گئی, کیا انداز ہے. ایسے اس نظام میں سے اس نظام کو خارج کر دیا, اس نظام کو لا کے ڈال دیا. اگر آپ دیکھیں اسلام کیسے آتا ہے اس طرح, تو گویا کہیے کہ یہ جو نظام تھا یہ سب چلتا کر دیا غلامی کا. تو اس کے لیے بہت سے طریقے رکھے, تو اس میں یہ طریقہ بھی تھا کہ ان کے اوپر خرچ کرو, ان کی رہائی پر. کفارے کے لیے کہا غلام رہائی کرنا کفارے میں شامل ہے, نیکی کاموں میں, زکوٰۃ کے اندر. پھر کہا کہ اگر کوئی غلام اپنے مالک کے ساتھ میں اسے جو ہے طے کر لے کہ ہاں صاحب اس کی رہائی کے لیے, یہ سارے معاملات رکھے. تو غرض یہ کہ ایک پورا نظام ہے اسلام جو ہے. پھر وہی بات, اسلام یہ کیا ہے, سب یہ کیا باتیں ہو رہی ہیں, ہری باتیں تو یہ تو ویسے خیر خیرات کی بات ہو رہی ہے, کرنی ہے تو کرنا ہے. نہیں, پورا اس کے پیچھے کوئی تھیم ہے, اس کے پیچھے کوئی سوچ ہے, اس کے پیچھے ایک پورا سسٹم ہے. یہ پورے معاشرے کو لے کے ساتھ چلنے کا معاملہ ہے. پھر صرف یہی کام تھوڑی ہوگا, اور بھی کام ہوں گے. پھر صرف کھانا پلانا یہ, بلکہ بھی ان کی تربیت بھی ہے, ان کے معاملات بھی ہیں, دیگر چیزیں بھی ہیں, ان کو دین کی طرف لے کے لانا, بلانا, چلانا ساتھ, یہ دوسرے پہلوؤں سے کام آئیں گے, بات الگ. تو بہرحال یہاں پر بتایا, تو یہاں پر مال کے خرچ کرنے کی صرف ایک مد استعمال ہوئی ہے, یہ بتائی گئی ہے, وہ کیا ہے, لوگوں پہ خرچ کرنا. تو صرف لوگوں پہ خرچ کرنا ہے کیا, اور بھی تو کام ہوتے ہیں, اور بھی تو کام ہوتے ہیں. یہ تو ظاہر سی بات ہے کہ دین کا کام ہے, آپ مدارس بنا رہے ہیں, آپ اشاعت دین کا کام کر رہے ہیں, آپ کتب شائع کر رہے ہیں, آپ جو ہے مساجد بنا رہے ہیں, آپ گویا اور دیگر جو ہے اقامت دین کے کام کر رہے ہیں, جہاد فی سبیل اللہ کا سب بھی تو ہیں. ان کے الگ الگ موقع ہیں, اس موقع پر ایک ہی بات کی اللہ رہے, اللہ تعالیٰ میں سمجھنے اور عمل کرنے کی توفیق عطا فرمائے. انشاءاللہ باقی اگلی مرتبہ. الحمدللہ رب العالمین والعاقبۃ للمتقین والصلاۃ والسلام علی رسول النبی الکریم. اللہم اعیننا علی ذکرک وشکرک وحسن عبادتک. یا اللہ ہماری اس حاضری قبول فرما لے, ہمیں اس کا بہترین اجر عطا فرما دے, جو تیرے احکامات ہیں ان پر عمل پیرا ہونے کی ہم سب کو توفیق عطا فرما دے, اپنی ذمہ داریوں کو سمجھنے اور ادا کرنے والا بنا دے, مسائل مشکلات پریشانیاں مصائب مراض سب کا خاتمہ فرما دے. اللہم صلی وسلم علی محمد وعلی آلہ وصحابہ اجمعین, آمین برحمتک یا ارحم الراحمین. یہ ایک پروگرام ہے جناب, اس کا دعوت نامہ آپ کو سلمان صاحب پیش